उन्होंने जिक्र किया, डिप्लोमेसी का जिक्र किया। इसके साथ साथ उन्होंने एक और जो अच्छी बात की वो सीरियन रेफ्यूजीज के लिए की कि दुनिया के तमाम ममालिक सीरियन रेफ्यूजीज के लिए अपने बॉर्डर्स खोलें, ज्यादा से ज्यादा रेफ्यूजीज को अकोमोडेट करने की कोशिश करें। और अमेरिका ने खुद भी ये इकदाम किए हैं। अमेरिका जो ये साल जो 30 सितंबर को ख़त्म हो रहा है इसमें 10,000 मजीद सीरियन रेफ्यूजीज को पनाह देगा अपने मुल्क में।
जी, तो पाकिस्तान या अफगानिस्तान का कोई जिक्र आया है उनके खिताब में इस
जी,
दफा?
उनके एड्रेस में ऐसा कोई खास जिक्र नहीं था। जैसे मैंने कहा कि इस वक्त जो ज्यादा बड़ा मसला है वो इस्लामिक स्टेट है या दाइश है पूरी दुनिया के लिए। अफगानिस्तान में जैसे आपने अभी अपने प्रोग्राम के शुरू में जिक्र भी किया कि हमले हुए हैं, आज कुंदूज में बहुत बड़ा हमला हुआ है, दैट इज एन इशू। लेकिन इस वक्त दुनिया का फोकस दाइश है ना कि तालिबान।
ओके, बहुत शुक्रिया आतिफ, आपसे आइंदा भी बात होगी कुछ देर बाद, दोबारा हम आपको लेना चाहेंगे और आपसे हम जानना चाहेंगे कि वज़ीर आज़म नवाज़ शरीफ की जो बान की मून से बात हुई है और जॉन कैरी से, उस इजलास में क्या बातचीत हुई है, कौन से इश्यूज जो हैं वो ज़ेर बहस आए हैं। दोबारा हम आपको ट्राई करेंगे कुछ देर में, लेकिन इस वक्त रिपब्लिकन पार्टी के एम जे खान साहब हमारे साथ हैं। अस्सलाम वालेकुम एम जे खान साहब। एमजे खान साहब, आपको आवाज आ रही है?
जी
एमजे खान साहब, आपने ओबामा की जो स्पीच थी जनरल असेंबली के इजलास से उन्होंने जो खिताब किया है वो आपने सुनी होगी, ये बताइएगा उसको आप किस तरह देखते हैं?
मैं समझता हूँ कि ये बड़ी अहम स्पीच थी और बड़ी मौके पे स्पीच की उन्होंने, मगर मेरे ख्याल में ये वहाँ पे जो सीरिया में जो रशिया ने ईरान के साथ मिलके और असद रिजीम की सपोर्ट करने के सिलसिले में जो इकदाम किए हैं, मुझे किसी हद तक ये उसका रिएक्शन लगता है कि रशिया ने बड़ी ही एग्रेसिवली वहाँ पे अपना असर रसूख बढ़ाने की कोशिश की है। इवन अपनी फोर्सेस को इस्तेमाल करेंगे वो असद रिजीम की सपोर्ट के लिए। तो ओबामा साहब के लिए ये जरूरी था कि अमेरिका उसके ऊपर अपना रिएक्शन दे, और ये जनरल असेंबली की स्पीच मुझे उसका ज्यादा अच्छा लगती है क्योंकि रशिया ने एडवेंचर्स आजकल किए हुए हैं, जैसे उनके अपने पड़ोसी मुल्क पे उन्होंने किया जिसका ओबामा साहब ने बहुत जिक्र किया, अब वो सीरिया में अपना असर बढ़ाने की कोशिश कर रहे हैं। तो और अमेरिका के पास इस वक्त मैं समझता हूँ कि ये ऑप्शन बहुत कम है कि वो अपनी फौजें डायरेक्टली वहां पे इन्वॉल्व करे, तो ओबामा साहब चाहेंगे कि किसी तरह से या निगोशिएशन के जरिए से या अपने कोएलिशन के जरिए से रशिया के इस इकदाम के खिलाफ कुछ कार्रवाई की जाए।
ओके, एम जे खान साहब, ऐसे इश्यूज, ऐसे मसाइल जिनका जिक्र होना चाहिए था या जिन पे ज्यादा बात होनी चाहिए थी और सदर ओबामा की तरफ से नहीं की गई?
हाँ, देखें जैसे वहाँ का मसला है, पाकिस्तान का, अफगानिस्तान का मसला है, उस पर उन्होंने कोई बात नहीं की। और इसी तरह से यू नो रेफ्यूजीज का जो मसला है उसमें भी उन्होंने चैलेंज तो किया है, मगर रेफ्यूजीज का जो हिस्टोरिकली देखें तो रेफ्यूजीज जो है जो सबसे करीब पड़ोसी मुल्क होते हैं वहाँ पर ज़्यादा जाते हैं, मगर इस वक्त देखा जा रहा है कि सऊदी अरब में और गल्फ स्टेट में कोई रेफ्यूजीज नहीं लिए जा रहे। तो ये भी एक तरह का ओबामा साहब के लिए चैलेंज है कि इस मसले को वो उठाना भी चाहते हैं, और अमेरिका में भी उन्होंने बढ़ाने की कोशिश की है रेफ्यूजी, मगर उसमें काफी हद तक अमेरिकन पब्लिक और अमेरिकन पॉलिटिकल एस्टेब्लिशमेंट जो है उसके बहुत ज्यादा फेवर में नहीं है। तो ओबामा साहब की कोशिश यही होगी कि ज्यादा से ज्यादा उनको यू नो अपने इत्तेहादियों के साथ मिलकर इस मसले को हल किया जाए और इस मसले का कोई तरीका निकाल जाए, और रेफ्यूजी की जो कुछ बहुत से यूरोपियन ममालिक हैं या उनके इत्तेहादी हैं उनको अकोमोडेट करें। तो इस तरह से बहुत सी चीजें हैं जिस पर बात ज्यादा डिटेल हो सकती थी, मगर मैं समझता हूँ कि फोकस क्योंकि रशिया के ऊपर, सीरिया के ऊपर था उनका, तो उसकी वजह से इस तकरीब में उसका ज्यादा।
اوکے ایم جے خان صاحب، آخری سوال آپ سے یہ میں پوچھنا چاہوں گی، جس طرح ہمارے رپورٹر محمد عاطف نے بتایا کہ آج صدر اوباما کی ایک بہت اہم میٹنگ جو ہے روسی صدر پوٹن سے ہونے والی ہے، اور کہا جا رہا ہے کہ یہ گزشتہ 10 سالوں میں کسی جو امریکی صدر ہے ان کی روسی صدر سے پہلی ملاقات ہے، تو یہ بتائیے کہ کون سے ایشوز جو ہیں اس پہ زیادہ فوکس ہوگا، وہ اس میٹنگ میں اٹھائے جائیں گے، اور ساتھ یہ بھی بتائیے گا کہ ایسے انٹرنیشنل ایشوز ایسے کون سے ہیں جن پر کہ ہم دیکھتے ہیں کہ امریکہ اور روس کے درمیان اختلافات ہیں، اور کون سے ایسے ایشوز ہیں جہاں پر کہ دونوں ممالک کے مابین میں اتفاق رائے ہم آہنگی ہمیں نظر آتی ہے؟
ہاں، میں سمجھتا ہوں یہ بہت ہی امپورٹنٹ میٹنگ ہے، اور دیکھنا یہ ہے کہ رشیا نے جو پچھلے چند عرصے سے جو اقدامات کیے ہیں اور جو اگریشن دکھائی ہے، اس کا امریکہ کے پاس کوئی ڈائریکٹ ابھی تک ان کی سمجھ نہیں آ رہا، مجھے لگتا ہے کہ کس طرح سے اس کو کیا جائے. وہ رشیا کے اوپر انہوں نے پابندیاں لگائی ہیں جس کا کچھ انصاف جو ہے ان کو اس کو برداشت کر رہے ہیں، اور یہ نئی جو ڈیولپمنٹ ہوئی ہے رشیا کی ایران کے ساتھ مل کے سیریا کے اندر، اس کے بھی امریکہ کو اور امریکہ کے جو اتحادی ہیں ان کو بہت فکر ہے. تو اس طرح سے یہ میٹنگ بہت اہم ہے. اوباما صاحب کی کوشش یہ ہوگی کہ کسی طرح سے رشیا کو یہ باور کرایا جائے کہ اس طرح کے اگریسو اقدامات جو ہیں ان کا ری ایکشن ہوگا امریکہ کی طرف سے اور ویسٹ کی طرف سے، اور ایک طرح سے یہ چیس گیم ہے سپر پاورز کا.
جی.
اور امید یہ رکھنی چاہیے ہمیں کہ یہ معاملہ ڈپلومیسی کے ذریعے حل ہو جائے، نہیں تو پوری ہماری دنیا کی اکانومی سے سفر کرنے کا خطرہ ہے، اور دوسری بہت سی جو مسائل ہوتے ہیں اگریشن کے وہ اس کا خطرہ ہے. مگر یہ کہ بہت اہم میٹنگ ہے، اور دونوں کی کوشش یہ ہوگی کہ اپنے پوائنٹ آف ویو کو برقرار رکھتے ہوئے دوسرے کو کنونس کریں. اور مڈل ایسٹ کا معاملہ، سیریا عراق کا معاملہ کافی حد تک بگڑ چکا ہے، اور اس کو سنورنے کا طریقہ اسپیشلی رشیا کے جو اقدامات ہیں ان کی صورت میں نظر نہیں آتا. تو جب تک یہ مل کے اس مسئلے کو حل نہیں کریں گے، اوباما صاحب نے ایک بار بڑی اچھی کہی کہ صرف آئسل کو روکنا جو ہے وہ ظاہر ہے بہت اہم ہے اور اس کو خلاف کارروائی کرنا اہم ہے، مگر ساتھ ساتھ اسد کی ڈکٹیٹرشپ کو بھی ایک طرح سے غروب ہونا چاہیے. تو اس پہ رشیا کس حد تک ان کا ساتھ دیتا ہے، یہ میں سمجھتا ہوں دیکھنے کی بات ہے اس میٹنگ کے بعد.
بہت شکریہ آپ کا ایم جے خان صاحب، تھینک یو ہماری طرف سے، اللہ حافظ. اور سامعین، ہمیں نیو یارک ہی سے عارف جمال صاحب آتھر ہیں کال فار ٹرانسلیشنل جہاد کے، انہوں نے ہمیں جوائن کیا ہے، ان کو ہم خوش آمدید کہتے ہیں. اور پاکستان سے بریگیڈیئر سید نذیر صاحب بھی ہمارے ساتھ ہیں، ان کو بھی ہم خوش آمدید کہتے ہیں. اور کہا جا رہا ہے کہ انڈیا سے راکیش کمار جی نے بھی ہمیں جوائن کیا ہے، ان کو بھی پروگرام میں خوش آمدید. عارف جمال صاحب، آپ کے کمنٹس، اوباما صاحب کا خطاب آپ نے سنا، کس طرح آپ نے اس میں دیکھا، کیا کمی بیشی جو ہے وہ آپ کو اس میں نظر آئی؟
جی، میں ان کا خطاب تو نہیں سن سکا، لیکن جو میں نے بعد میں خبریں دیکھی ہیں اس کے مطابق یہ ہے کہ ان کا سٹریس جو ہے وہ مڈل ایسٹ کی طرف کافی ہے، اور جہاں تک تو پاکستان کا تعلق ہے ان کو ایسے لگ رہا تھا کہ پاکستان اور افغانستان کے بارے میں بھی اسلامک اسٹیٹ کے رائز کے بارے میں غریب ہیں.
ٹھیک. اچھا، جس طرح ایم جے خان صاحب نے کہا، بلکہ ہمارے رپورٹر بھی بتا رہے تھے کہ طالبان کا ذکر جو ہے وہ اس میں نہیں کیا گیا، اگر ہم دیکھیں تو آج بھی طالبان نے قندوز شہر پر تین چار اطراف سے حملہ کیا ہے، ان کو پوری مکمل شکست جو ہے وہ نہیں ہوئی ہے افغانستان میں. یہ بتائیے گا کہ واقعی ایسا ہے کہ اب امریکہ کے لیے داعش جو ہے وہ ایک بڑا خطرہ ہے، اور طالبان کی طرف اب اتنی توجہ جو ہے وہ نہیں دی جا رہی ہے؟
جی یہ بالکل درست. تو اس کی وجہ یہ ہے کہ طالبان کبھی بھی انٹرنیشنل آرگنائزیشن نہیں تھے, وہ ایک ٹیررسٹ آرگنائزیشن تھے مگر افغانستان تک محدود تھے. اور یہ میں ان طالبان کی بات کر رہا ہوں جو ملا عمر کے زیر اثر تھے. اور اس کے بعد ان کا جو سب سے بڑا مسئلہ یہ تھا کہ انہوں نے القاعدہ کو پناہ دی ہوئی تھی جو کہ ایک بین الاقوامی دہشت گرد تنظیم تھی, اس کی وجہ سے طالبان بھی زیر عطاب رہے. اور ہم نے دیکھا ہے کہ جو کچھ پچھلے مہینوں میں یا ایک ڈیڑھ سال میں جو نئی ڈیولپمنٹس ہوئی ہیں اس کے مطابق اسلامک اسٹیٹ یا داعش جو ہے وہ افغانستان میں اور پاکستان میں اور کچھ حد تک بھارت میں ابھر رہی ہے کافی تیزی سے. اور طالبان کے وہ حلقے جو زیادہ شدت پسند تھے, جو پاکستان سے مفاہمت نہیں چاہتے تھے, انہوں نے بہت زیادہ تعداد میں افغانستان اور پاکستان میں داعش میں شمولیت اختیار کرنا شروع کر دی ہے, جس کی وجہ سے داعش جو ہے وہ چاہے پاکستان میں ہو, چاہے بھارت میں ہو, یا چاہے مشرق وسطی میں ہو, وہ ایک بین الاقوامی تھریٹ بنتی جا رہی ہے. اور اگر ساؤتھ ایشیا اور سینٹرل ایشیا کی جو داعش ہے وہ مل کے مشرق وسطی والی داعش کے ساتھ, تو یہ ایک بہت بڑا مسئلہ ہوگا جو شاید ہم اس وقت شاید امیجن بھی نہیں کر سکتے. القاعدہ تو شاید ہمیں اس وقت فرشتے لگے.
جی بریگیڈیئر صاحب, آپ کے کمنٹس, اگر آپ نے صدر اوباما کا خطاب سنا ہو یا ہمارے رپورٹر نے جس طرح چیدہ چیدہ نکات ان کے خطاب کے بتائے ہیں, آپ اگر اس پہ کمنٹ کرنا چاہیں.
ہلو,
جی جی بریگیڈیئر صاحب.
ہاں جی, سب سے بڑی بات تو یہ ہے کہ جس طرح پہلے بھی کہا گیا کہ صدر اوباما کا جو خطاب وہ کنونشنل سے تھوڑا سا ان کنونشنل کے, یعنی روایتی سے تھوڑا سا غیر روایتی ٹرٹس پر اس کا زیادہ زور تھا. اور جو رشیا کے ساتھ, اس کے علاوہ چائنا کے ساتھ, اور اس کے علاوہ جو اسپیشلی مڈل ایسٹ پر جو فوکس رہا, تو وہ میرے خیال میں کہ دنیا کے لیے سب سے زیادہ تشویش مند بات جو تھی وہ یہی تھی. اور اس تشویش کو اس نے ظاہر بھی کیا اور اس کی طرف کافی واضح اشارے بھی کیے ہیں. اور میرے خیال میں کہ یہ جو اس کی طرف, اس کا جو خصوصی طور پر جو افغانستان کے تناظر میں اور سیریا اور عراق کے تناظر میں دیکھا جائے, تو یہاں پر امریکن انوالومنٹ زیادہ رہی ہے. تو اس انوالومنٹ کو ایک قسم کا اس کا جواز, اس کے جو اثرات بعد میں پیدا ہوئے ہیں, اور اس کے نتیجے میں بعد میں یہ جو داعش اور ایسے فورسز پیدا ہوئے ہیں, اب اس کی ایک بہت بڑی ذمہ داری امریکہ پر پڑتی ہے. اور امریکہ کے صدر نے اس کو واضح کرنے کی کوشش کی کہ ایسے قوتوں کا بین الاقوامی طور پر علاقائی سطح پر مقابلہ کرنا ہوگا, اور اس کے لیے کوئی کوآرڈینیشن اور اس قسم کے اقدامات کرنے ہوں گے, ورنہ یہ تھریٹ بہت بڑھتا جائے گا. اور پتا یوں ہے کہ امریکہ اب افغانستان سے داعش کی طرف خطرے کا دباؤ زیادہ ہے بہ نسبت طالبان کے, اور طالبان کا ذکر نہ کر کے انہوں نے طالبان کے ساتھ ایک قسم کے پیچ اپ, یا آپ سمجھ لیں کہ ان کے ساتھ صلح جوئی کی طرف ایک اشارہ دیا ہے, ورنہ پہلے ضرور وہ اس تناظر میں ذکر کرتے تھے. اور اگلی بات یہ بھی ہے کہ انہوں نے اوور آل جو امن کی یا مسائل کو ایک دوسرے کے ساتھ تفہیم کے ساتھ حل کرنے پر زور دیا ہے, نہ کہ ان کو یعنی یونیلیٹرلزم کچھ کم نظر آیا ہے اس کی اسپیچ میں بہ نسبت یعنی ابھی وہ بائیلیٹرلزم یا انٹرنیشنلزم یا سب کے شمولیت پر اس نے زیادہ زور دیا ہے بہ نسبت صرف امریکہ کو فرنٹ میں رکھنے کے.
جی,
تو میرے خیال میں اس لحاظ سے دیکھا جائے تو صدر اوباما کا جو خطاب تھا اس میں بین الاقوامیت زیادہ تھی بہ نسبت پہلے جو اس میں امریکہ کا یونیلیٹرلزم زیادہ ہوتا تھا.
جی راکیش کمار جی, اگر آپ کوئی کمنٹ کرنا چاہیں, آپ نے کس طرح پایا, کس طرح دیکھتے ہیں صدر اوباما کے جنرل اسمبلی کے اس خطاب کو؟
मैं इसको सिर्फ दो लाइन में कहना चाहूंगा कि जहां तक प्रेसिडेंट ओबामा की बात है, ही हैज उन्होंने एक तरह से कंसंट्रेट किया है कि पूरे दुनिया में जो भी सेंटर्स ऑफ टेंशन है उन चीजों को हम कैसे देख सकें और उसको कंट्रोल कर सकें, उसी लहजे में उन्होंने इन सारी बातों को अपने रखा है। और मुझे उम्मीद है कि ये पीस की तरफ ले जाने की एक प्रोसेस थी जिसमें कि वो देखते हैं कि अमेरिका का जो रोल है वो काफी डिटर्मिनेटिव है और उस लिहाज से ही उन्होंने अपनी स्पीच में सारी बातों को रखा है।
ओके, और सामीन अभी हम एक ब्रेक लेना चाहेंगे। ब्रेक से वापस आकर वजीर आजम नवाज शरीफ की जो मुलाकातें हुई हैं अकवामी मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून से और अमरीकी वजीर खारिजा जॉन कैरी से, कौन से इश्यूज जो हैं वो जेर बहस आए हैं इन मुलाकातों में और ये दोनों जो रहनुमा हैं उनकी जानिब से क्या रद्द अमल जो है पाकिस्तान ने, वजीर आजम साहब ने जिन तहफ़ुज़ात का इजहार किया है उस हवाले से बान की मून साहब और जॉन कैरी साहब का क्या रद्द अमल सामने आया है उसके जानने में हम जाने की हम कोशिश करेंगे। और साथ ही पाकिस्तान की तरफ से यूएन को एक ख़त जो लिखा गया है जिसमें कुछ पाकिस्तान ने तहफ़ुज़ात का इजहार किया है उस पे भी हम बात करना चाहेंगे, लेकिन इस वक्त हम ब्रेक लेते हैं। ब्रेक से वापस आकर हमारे रिपोर्टर जो इस वक्त न्यूयॉर्क में मौजूद है मोहम्मद आतिफ एक दफ़ा फिर हमें ज्वाइन करेंगे और वज़ीर आज़म साहब की इन रहनुमाओं के साथ मीटिंग्स की तफसीलात जो है वो हमें बताएंगे। लेते हैं एक ब्रेक।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
जी सामीन, एक दफ़ा फिर प्रोग्राम जहां रंग में खुश आमदीद। और आतिफ, आपने दोबारा हमें ज्वाइन किया है, ये बताइएगा कि वज़ीर-ए-आज़म साहब, वज़ीर-ए-आज़म नवाज शरीफ की जो मुलाकातें हुई हैं बान की मून से उसकी कुछ तफसीलात अगर आपके पास हो और हमें बता सकें कि किन चीज़ों पे, किन इश्यूज़ पे बात हुई है।
जी, जो मेजर इश्यूज़ थे जिन पे बात हुई है उसमें एक तो मसला कश्मीर है, पाक भारत कशीदगी है, इसके साथ साथ अक्वामे मुत्तहिदा के किरदार पर बात हुई है, पीस कीपिंग में पाकिस्तान का जो किरदार है यूएन पीस कीपिंग में उस पर बात हुई है। जो मेजर बातें की गई प्राइम मिनिस्टर की तरफ से उसमें एक तो मसला कश्मीर के बारे में प्राइम मिनिस्टर ने बहुत तफसील से बात की उनके साथ और उनसे कहा कि अक्वामे मुत्तहिदा और सिक्योरिटी काउंसिल की रेजोल्यूशन के तहत मसला कश्मीर का हल जो प्रपोज किया गया था वही हल है जिसको पाकिस्तान देखना चाहता है। कश्मीरियों को इस्तिस्वाब राय का हक दिया गया था उस रेजोल्यूशन के जरिए और पाकिस्तान इसी को सपोर्ट करता है। उन्होंने जनरल सेक्रेटरी पर ये इनडायरेक्ट दबाव भी डाला कि देखिए आपके इदारे ने इतने दहाइयों पहले एक रेजोल्यूशन पास की थी और उस पर अब तक अमल दरामद नहीं हो सका, ये एक लम्हा फिक्रिया है यूनाइटेड नेशंस के लिए और यूनाइटेड नेशंस को इसके लिए काम करना चाहिए कि वो अपनी रेजोल्यूशन की इम्प्लीमेंटेशन करवाए। उन्होंने साथ साथ पाक भारत कशीदगी की भी बात की कि खत्ते के अमन के लिए पाक भारत ताल्लुकात का बेहतर होना, इन दोनों ममालिक में मुकम्मल अमन होना बहुत ज़्यादा ज़रूरी है। प्राइम मिनिस्टर नवाज शरीफ ने यह कहा कि भारत के साथ जो कशीदगी चल रही है उसमें भारतीय साइड से बहुत एग्रेसिव अप्रोच है, वहाँ से बे इश्तियाल फायरिंग की जाती है, न सिर्फ लाइन ऑफ कंट्रोल पर बल्कि वर्किंग बाउंड्री पर भी की जाती है। जनरल सेक्रेटरी ने प्राइम मिनिस्टर को ये ऑफर की कि वो अक्वामे मुत्तहिदा के दफातर को इस्तेमाल कर सकते हैं। अगर मैं उनके एग्जैक्ट वर्ड्स कोट करूं तो उन्होंने कहा था कि यूएन कैन यूज इट्स गुड ऑफिसेस टू नॉर्मलाइज द टेंशंस बिटवीन इंडिया एंड पाकिस्तान। तो ये आगे चलकर कहां तक इफेक्टिव हो सकता है, क्या ऐसा होगा नहीं होगा, ये तो वक्त ही बताएगा।
ओके, अब जॉन कैरी का हमें बताइएगा कि उनसे क्या बात हुई है।
जी, जॉन कैरी से जो बातचीत हुई है उसमें भी जो चीज़ें डिस्कस की गई हैं उसमें इंडिया पाकिस्तान था, पाकिस्तान में वॉर अगेंस्ट टेरर, ऑपरेशन ज़रबे अज़्म, जॉन कैरी ने इस हुकूमत के इस अज़्म को सराहा कि वो किसी भी दहशतगर्द ग्रुप में कोई इम्तियाज नहीं बरत रहे, उनके लिए तमाम दहशतगर्द एक जैसे हैं। और प्राइम मिनिस्टर ने ये बात दोहराई कि पाकिस्तान कभी भी अपनी सरजमीन किसी दूसरे मुल्क के खिलाफ दहशतगर्दी के लिए इस्तेमाल नहीं होने देगा। लेकिन सेक्रेटरी कैरी ने साथ ही प्राइम मिनिस्टर को ये भी कहा کے پرائم منسٹر کو، ان کی حکومت کو اور پاکستانی افواج کو، لشکر طیبہ اور اس کے ساتھ ساتھ حقانی نیٹ ورک کے خلاف مزید کاروائیاں کرنی ہوں گی.
اوکے عاطف، جس طرح آپ نے بتایا ہے اور وزیر اعظم نواز شریف جو ہیں ان کی جو پریس کانفرنس تھی خاص طور پر بان کی مون سے ملاقات کے بعد، وہ بھی میں نے سنی ہے، اس میں انہوں نے یہی کہا ہے کہ میں نے ان سے یہ کہا اور میں نے یہ کہا، ڈفرینٹ ایشوز پہ انہوں نے کہا ہے کہ میری بات ہوئی ہے، لیکن بان کی مون کا کیا جواب تھا، کیا رد عمل تھا جب ان کو پاکستان کے تحفظات سے آگاہ کیا گیا، یا جان کیری کا
وہ ہمیں، جیسے میں نے آپ کو بتایا کہ انہوں نے کہا کہ وہ بھی چاہتے ہیں کہ اس خطے میں امن آئے اور وہ پاکستان اور بھارت کے تعلقات کو نارملائز کرانے کے لیے اپنے ادارے کی خدمات پیش کرنے کے لیے تیار ہیں.
جی، تو قرارداد کے حوالے سے جب انہیں ان سے یہ کہا گیا کہ ریفرینڈم جو ہے وہ کروائی جائے اور یو این کی جو قرارداد ہے کشمیر مسئلے کے حوالے سے اس پر عمل درآمد کیا جائے، تو اس حوالے سے کچھ سامنے بات آئی ہے کہ بان کی مون کا کیا جواب کیا تھا؟
جی دیکھیے، اقوام متحدہ نے ہمیشہ سے یہی کہا ہے کہ اس مسئلے کا حل اقوام متحدہ کی قراردادوں کے ذریعے ہی ہونا چاہیے ہے، لیکن کیا اس کی امپلیمنٹیشن ہو سکتی ہے، کیا اس کی امپلیمنٹیشن کی جا سکتی ہے، کیا بھارت پر یہ زور ڈالا جا سکتا ہے کہ وہاں پر اس طرح سے حق خود ارادیت کا حق دینے کے لیے ایک ریفرنڈم کرایا جائے؟ ابھی مجھے نہیں لگتا کہ اقوام متحدہ اس پوزیشن میں ہے کہ وہ انڈیا پر اتنا پریشر ڈال سکتا ہے.
بہت شکریہ عاطف، آئندہ بھی آپ سے ہم اپڈیٹس لیتے رہیں گے. ابھی یہ اجلاس جو ہے جنرل اسمبلی کا جاری ہے، اور آپ کی جانب ہم آنا چاہیں گے عارف جمال صاحب. سوال آپ سے یہ کرنا چاہوں گی، جس طرح کے ہمارے رپورٹر بتا رہے تھے کہ میاں نواز شریف صاحب نے کشمیر ایشو جو ہے اس کو اٹھایا ہے، اور انہوں نے یہ بات کی ہے کہ اقوام متحدہ کی جو قرارداد ہے اس کے مطابق اس مسئلے کو حل کرنا چاہیے، لیکن ہمیں یاد ہے شملہ معاہدہ جس میں کہ دونوں پاکستان اور بھارت نے یہ دستخط کیے تھے کہ یہ باہمی مسئلہ ہے کشمیر کا، اور یہ باہمی بات چیت جو ہے دونوں ممالک آپس میں اس کو حل کریں گے. تو شملہ معاہدے کے بعد یو این کی جو قراردادیں ہیں، کیا ان کی کوئی اہمیت رہ جاتی ہے؟
اس میں میں دو تین پوائنٹ ریز کرنا چاہوں گا. پہلی بات تو یہ ہے کہ اقوام متحدہ کی جو قراردادیں ہیں وہ بائنڈنگ نہیں ہیں اس پارٹی پر یا پاکستان اور بھارت پر، وہ ایک ریکمینڈیشن ہے، وہ ان کو کرنی چاہیے. دوسری بات یہ ہے کہ اگر بھارت وہ قرارداد وائلیٹ کر رہا ہے تو پاکستان نے بھی وہی پر فوج نہیں نکالی اور اسی قرارداد کو وائلیٹ کیا ہے جس کا پاکستان بھارت کو اکیوز کرتا ہے. تیسری بات یہ ہے کہ اقوام متحدہ کی قراردادیں ٹھیک ہے، بہت اچھی بات ہے، مگر جب وہ دو پارٹیوں کے درمیان کوئی اور اگریمنٹ ہو جاتا ہے، جیسے آپ نے شملہ معاہدے کی بات کی، تو وہ اس کو اوور رائڈ کر دیتا ہے. تو پاکستان اور بھارت جس طرح چاہیں اس مسئلے کو حل کر سکتے ہیں، اس کے لیے ضروری نہیں ہے کہ اقوام متحدہ کی قراردادوں کو کا سہارا لیا جائے. جب پاکستان اقوام متحدہ کی قراردادوں کی بات کرتا ہے اور خاص طور پر یہاں پر آ کر، تو اس کا مطلب یہ ہوتا ہے کہ وہ بائی لیٹرلی اس کو حل کرنے کے مخالف ہے. اور دوسری بات یہ ہے کہ اقوام متحدہ میں پاکستان جیسے ملک کے جب سربراہ یا دوسرے لیڈر آتے ہیں اور باتیں کرتے ہیں، تو وہ بنیادی طور پر کسی انٹرنیشنل مسئلے کے حل کے لیے کوشش نہیں ہوتی، بلکہ ان کے اپنے ملک میں، جس طرح اس کیس میں پاکستان میں جو ان کی عوام ہیں یا دوسرے انٹرسٹ گروپ ہیں، ان کو سیٹسفائی کرنا ہوتا ہے کہ دیکھیں ہم تو اپنی پوری کوشش کر رہے ہیں کہ کشمیر پر بہت بات کی ہے، اور ان کو بھی پتہ ہوتا ہے، اقوام متحدہ کے ممبرس کو بھی پتہ ہوتا ہے کہ یہ صرف الفاظ ہیں، اس سے زیادہ کچھ نہیں ہوگا. سوال یہاں پر اصل یہ ہے کہ اقوام متحدہ کے جو 200 ملک ہیں، 200 سے تھوڑے سے زیادہ ہیں، ان میں سے کوئی بھی ایک ملک بھی ایسا نہیں ہے بشمول چین کے جو پاکستان کی جہاد والی پالیسی جو ہے بھارت کے، اس کو سپورٹ کرتا ہو، حتیٰ کہ چائنا جو ہے وہ بھی اس کا مخالف ہے.
جی.
تو جب تک یہ پالیسی رہے گی، پاکستان کو اقوام متحدہ یا بین الاقوامی کمیونٹی سے کوئی زیادہ ایکسپیکٹ نہیں کرنا چاہیے.
اوکے جس طرح جان کیری کے ساتھ بھی پاکستان نے مختلف ایشوز کے حوالے سے خاص طور پر بھارت کے ساتھ تعلقات میں جو کشیدگی ہے, مسئلہ کشمیر جو ہے اس پہ وہی اگین جان کیری کے سامنے پاکستان کی جانب سے رکھے گئے ہیں, لیکن یہ بتائیے گا کہ اس وقت عالمی سطح پر پاکستان کا امیج جو ہے وہ کیا ہے, اور اس وقت پاکستانی ڈیلیگیشن جو نیو یارک میں موجود ہے اور جس طرح وہ مختلف رہنماؤں کے ساتھ ملاقاتوں میں اپنے تحفظات کا اظہار کر رہا ہے, تو کتنا سیریسلی ان کو سنا جا رہا ہے اور ان کو توجہ دی جا رہی ہے اس وقت؟
آپ کا مطلب ہے کہ کس کو سنا جا رہا ہے, یعنی
کتنی سنجیدگی سے پاکستانی ڈیلیگیشن یا ان کے جو تحفظات ہیں مختلف ایشوز کے حوالے سے ان کو سنا جا رہا ہے؟
میرا خیال ہے کہ بہت زیادہ سنجیدگی سے نہیں سنا جا رہا. اس کی وجہ یہ ہے کہ دنیا چاہتی ہے کہ پاکستان گڈ طالبان اور بیڈ طالبان میں تفریق ختم کریں, اور یہ پالیسی جو ہے گڈ طالبان اور بیڈ طالبان والی, یہ پاکستان کے اپنے بھی حق میں نہیں ہے. اور دنیا کا سب سے بڑا مسئلہ جو اس وقت بنا ہوا ہے, جو دنیا کے دو بڑے مسئلے ہیں, اس میں ایک تو داعش ہے اور دوسرا لشکر طیبہ یا جماعت الدعویٰ ہے. اور ہم دیکھتے ہیں کہ جماعت الدعویٰ لشکر طیبہ کے جو سربراہ ہیں حافظ سعید, وہ پاکستان میں نہ صرف کھلے عام پھرتے ہیں, وہ جلسے کرتے ہیں, فنڈ ریز کرتے ہیں, ریکروٹمنٹ کرتے ہیں, اور ان کو کچھ نہیں کہا جاتا. وہ پاکستان کے ہر دوسرے یا شاید ہر چینل پر روزانہ آ کر اپنا تقریر کر رہے ہوتے ہیں, اور وہ تقریر جو ہوتی ہے بنیادی طور پر ان کی دعوت ہوتی ہے ان کی طرف. وہ ریلیاں نکالتی ہیں, وہ فوج کے حق میں بیان دیتے ہیں, ان کو کچھ نہیں کہا جاتا. تو دنیا پاکستان کو اس وقت تک سیریسلی نہیں لے گی جب تک وہ گڈ اور بیڈ طالبان میں تفریق بند نہیں کر دیں گے.
اوکے اور جان کیری نے اطلاعات کے مطابق ایک دفعہ پھر وزیر اعظم نواز شریف سے لشکر طیبہ اور حقانی نیٹ ورک کے خلاف کارروائی کا مطالبہ کیا ہے, جس طرح ابھی ہمارے رپورٹر محمد عاطف جو ہیں ہمیں بتا رہے تھے. بریگیڈیئر صاحب, آپ کی جانب ہم آنا چاہیں گے. اس وقت اگر ہم دیکھیں تو پاکستان اور بھارت کے تعلقات جو ہیں اس میں کچھ کافی بلکہ ہمیں تناؤ جو ہے وہ نظر آ رہا ہے, بات چیت معطل ہیں. یہ بتائیے گا کہ دونوں رہنما جو ہیں وہ ایک چھت کے نیچے موجود ہیں, دونوں جو ہیں وہ جب تقریر کریں گے جنرل اسمبلی کے اجلاس سے, تو اس کا جو اس وقت تعلقات کی جو اس وقت نوعیت ہے اس پر اس کے پازیٹیو امپیکٹ پڑیں گے یا نیگیٹیو؟
جہاں تک دونوں ملکوں کے تھوڑے سے ماضی میں ہم دیکھا جائیں تو تعلقات تو مسئلے کے تعلقات میں بہت فرقی ہے, اور دوسری طرف پر جو ریٹرک ہے یا ایک دوسرے کے خلاف بیانات ہیں اس میں بڑی تیزی ہے. اور اس کے علاوہ جو ہمارے لائن آف کنٹرول ہے, ورکنگ باؤنڈری ہے, اس پر کافی تناؤ بھی ہے, اور فزیکل وہاں پر ایک دوسرے پر بمباری بھی اور گولہ باری بھی ہے. اور اس کے علاوہ جو بات چیت تھی وہ سیکرٹری خارجہ کی سطح پر تھی یا مشیر خارجہ کی طرف پر تھی, وہ بھی مطلب کہ ایک بہانے یا دوسرے بہانے سے انڈیا نے اس کو معطل کیا ہے یا اس کو توڑ دیا ہے اس رابطے کو. تو اس تناظر میں اگر دیکھا جائے تو انڈیا کی طرف سے ان کے ڈیفنس منسٹر کی طرف سے, ان کے اجیت دوہل کی طرف سے, اور ان کے ایون پرائم منسٹر کی طرف سے کچھ بہت سخت اور تیز بیانات آئے تھے. تو اس تناظر میں اگر پاکستان کے اس کو دیکھا جائے تو پاکستان کی پولیٹیکل حکومت اور جو ملٹری اسٹیبلشمنٹ ہے اس بات پر متفق ہے کہ میرے خیال میں کہ بائیلیٹرلزم ہمارے انڈیا اور پاکستان کے درمیان کمزور ہوتا جا رہا ہے, بلکہ اس سے کوئی مسئلہ حل ہونے کی امید یا توقع رکھنا بیسود ہے اور بیکار ہے. اور اس کے لیے عام طور پر پاکستان میں رائے عامہ جو ہے وہ بھی اس طرح ہموار ہے کہ اس کو کشمیر کے مسئلے کو اور یہ جو ٹیررزم کا مسئلہ ہے اور اس کے علاوہ جو انڈیا گیم اسپائلر کا کردار افغانستان میں ادا کر رہا ہے اس کو بین الاقوامی سطح پر اٹھایا جائے. اور یہ تین نکات لے کر یہاں سے سرپرست عزیز نے بھی جب جا رہے تھے تو یہ مشورہ کیا تھا, اور اس کے علاوہ और ये बात प्राइम मिनिस्टर ने भी दोनों जगह पर जॉन केरी के साथ भी और बंकी मोर के साथ भी ये बात उठाई है, और खुसूसन जब बायलेटरलिज्म जिसको शिमर माहिदा की तरफ आपने इशारा किया वो जरूर है दो मुल्कों के दरमियान, लेकिन शिमला माहिदे को 40-45 साल हो गए, अभी तक उस पर एक इंच भी कश्मीर का जो कोर मसला है उस पर आगे नहीं बढ़े हैं। जब नहीं बढ़े हैं तो इसका मतलब है कि बाइलेटरलिज्म फेल हो चुका है, और बाइलेटरलिज्म एक तरफ से नहीं होता, अगर उधर से बातचीत मुअत्तल की जाती है, कैंसिल की जाती है, और जो असल फरीक है जो कश्मीर के लोग है हुर्रियत कॉन्फ्रेंस से उससे पाकिस्तान बात करने भी उनको मायूब और उस पर इतराज नजर आता है, तो फिर ऐसे माहौल में बातचीत का कोई फायदा ही नहीं है। तो अब मेरे ख्याल में पाकिस्तान ने ये ठान ली है और ये मुकम्मल तौर पर फैसला किया हुआ है, और इस पर मुत्तफिका तौर पर सारे जितने भी मुख्तलिफ मकतब फिक्र हैं या इसके अलावा सियासी जमातें हैं या एस्टेब्लिशमेंट है कि भाई अभी हमें इस मसले को बैनुल अक्वामी सतह पर उठाना है और इंडिया के इस अजाइम को एक्सपोज कराना है जो कि वो टेररिज्म को पाकिस्तान में हवा दे रहा है उसकी सपोर्ट।
लेकिन दूसरी जानिब भारत के भी यही इल्जाम हैं। और ओके आप हमारे साथ रहिए, राकेश कुमार साहब जो हैं उनके पास हम जाना चाहेंगे। राकेश कुमार साहब, ब्रिगेडियर साहब को भी आपने सुना, लेकिन अभी आज की जो खबर है वो ये कि अक्वामे मुत्तहिदा ने पाक भारत मुज़ाकरात में किरदार अदा करने की पेशकश की है। इसके अलावा जॉन केरी जो हैं उन्होंने भी वज़ीर आज़म नवाज शरीफ के साथ मुलाकात में ये कहा है कि पाकिस्तान और भारत के बीच में जो कशीदगी है उसको कम करने में अमेरिका जो है वो किरदार अदा करने के लिए तैयार है या उसका ख्वाहिशमंद है। ये बताइएगा कि भारत जो है उसको कहाँ तक काबिल कबूल होगा अगर यूएन जो है वो आगे बढ़ता है इस कशीदगी को कम करने में किरदार अदा करने के लिए, और अमेरिका को भी जिस तरह आपने सुना उन्होंने भी इस ख्वाहिश का इजहार किया है।
जी, जहाँ तक भारत का सवाल हो, निश्चित रूप से कश्मीर को काफी सखी रखना चाहेगा और कश्मीर की जो भी समस्या है, जो भी आपसी बातचीत होनी है वो शिमला समझौते के तहत ही और बात के जो भी समझौते हुए हैं उनके तहत ही करना चाहेगा। इसको इंटरनेशनल इश्यू भारत कभी नहीं चाहेगा, क्योंकि पाकिस्तान का जो रवैया है भारत के प्रति और इस इशू पर वो भारत मानता है इंडिया हमेशा समझती है, इसलिए उसको पाकिस्तान उकसाता है और उकसाने की वजह से जो है ये चीजें और खराब होती हैं, बल्कि बाहर से सपोर्ट किया जाता है कि इस तरह से गतिविधि की जाए। तो भारत सबसे पहले यही चाहता है कि जब आप अपने यहाँ पहले चीजों को नॉर्मल अगर रख सकते हैं, सामान्य रख सकते हैं, तभी उस पर आपसी कोई भी बात की जा सकती है, या तीसरे का भी रोल वैसे भी कोई नहीं आता, लेकिन तीसरा रोल तभी कुछ प्ले कर सकता है जबकि आपस में दो गुट, दो देश वो अपने अपने रवैये में, अपने अपने व्यवहार में, अपने बिहेवियर में पहले वो कंट्रोल करें। अभी मुझे लगता है कि इस तरह की कोई जो परिस्थिति है वो दोनों देश पैदा नहीं कर पाए हैं आपस में, और जब तक ये पैदा नहीं कर पाएंगे तब तक ये इशू का, बल्कि जब भी सॉल्व होने की कोई बात होती है उसमें कोई ना कोई नई चीजें पैदा हो जाती हैं, नई बातें हो जाती हैं, उसमें तनाव बढ़ जाता है, तो बातचीत का माहौल जब तक नहीं बन पाएगा, और बातचीत का जब माहौल ही नहीं बन पाएगा तो इसकी
तो इश्यूज हल नहीं हो सकते।
जी
जी जी राकेश कुमार जी, आप हमारे साथ रहिए। ब्रिगेडियर साहब, हमें ये भी बताया गया है कि पाकिस्तान की तरफ से अक्वामे मुत्तहिदा को एक ख़त लिखा गया है। इस ख़त में दो बातें जो हैं वो की गई है जो अहम है। एक ये कि इसमें 197 किलोमीटर लंबी दीवार की बात की गई है और बताया गया है कि ये दीवार जो है पाकिस्तान भारत बॉर्डर पे भारत जो है वो इसको तामीर कर रहा है। ये बताइएगा ये मामला क्या है इस दीवार का जिसका जिक्र पाकिस्तान की तरफ से किया गया है।
असल में जो दीवार है ये जो हमारा रावी चनाब कॉरिडोर है, इसके ऊपर जो जम्मू का इलाका बनता है राजौरी से लेकर और फिर नीचे बाउंड्री तक जो जाता है, तो ये 169 किलोमीटर बनता है। और इस 169 किलोमीटर के इलाके में बॉर्डर के साथ साथ इंडिया ने एक मंसूबा बनाया है जिसके तहत उन्होंने एक बहुत बड़ा बंद बांधा है और वो बंद तकरीबन 10 मीटर ऊंचा होगा जो कि 3 मंजिला मकान के बराबर है। और इसके अलावा इसकी जो चौड़ाई होगी वो तकरीबन 110 फुट होगी और इसके सामने पानी का एक का तालाब होगा, मोट होगा यानी ऑब्स्टिकल होगा और रुकावट होगी और उस पर फिर मोर्चे बनाए जाएंगे, उसमें टैंक एम्प्लेसमेंट होंगे और उस पर जो बाढ़ लगाई जाएगी और उसको माइन किया जाएगा और उसमें खंडक है जो बारूदी खंडकें हैं वो उसमें डाली जाएगी और वो इस लिहाज से उसको यानी आपने बार्लिव लाइन का सुना है जो कि इजराइल और इजिप्ट के दरमियान था, तो ये एक नई बार्लिव लाइन होगी जिस पर मतलब है कि दिफाई तौर पर वहाँ पर लोग भी मौजूद होंगे, उसमें फौजी भी होंगे, उसमें मोर्चे भी होंगे, उसमें खंडकें भी होंगी और वो एक ऐसा नाकाबिल तस्खीर किस्म का दीवार होगा कि कोई भी मतलब
उसको पार नहीं कर सकेगा। लेकिन पाकिस्तान के तहफ्फुज़ात क्या है इस हवाले से, अगर भारत ये दीवार बना रहा है तो पाकिस्तान को क्या उनके कंसर्न्स क्या है?
पाकिस्तान का कंसर्न तो ये है कि जो जम्मू है ये एक महफूजा इलाका है और जम्मू कश्मीर का पार्ट एंड पार्सल एक हिस्सा है और जाहिर है कि वहाँ पर कदम लगाना उनके लोगों को वहाँ से इवैक्ट कराना, क्योंकि वहाँ से तकरीबन 300 के लगभग देहात को वहाँ से उठाया जा रहा है। और फिर हमने देखा है कि इस इलाके में वर्किंग बाउंड्री और जो सी है इस पर बाकायदा हर वक्त गोलाबारी होती रहती है, तो ये पाकिस्तान की तरफ से इस इलाके में जाहिर है कि जब इस किस्म की दीवार बना लेगा तो पाकिस्तान के अंदर तक वो देख भी सकेंगे और फिर अपने तोपों का रुख इधर करेंगे, खुद महफूज रहेंगे और पर गोलाबारी करेंगे और हम पाकिस्तानी शहरियों को ज्यादा तंग करेंगे और इसके अलावा जो कश्मीरियों को आइसोलेट कर देंगे और जो कश्मीर का मकबूजा जो स्टेटस है उस पर ये एक किस्म का उसमें दखल अंदाजी है।
ओके ब्रिगेडियर साहब, आपको जी आपको हमने सुन लिया। हम इस मामले के बारे में जानना चाह रहे थे कि असल में मामला क्या है। राकेश कुमार जी, ये बताइएगा कि पाकिस्तान की तरफ से यूएन को जो खत लिखा गया जिसमें 179 किलोमीटर लंबी दीवार की बात की गई है जो पाकिस्तान के मुताबिक भारत जो है वो तामीर कर रहा है, साथ ही दूसरा पॉइंट इस खत में ये उठाया गया है कि भारत जो है वो बातचीत नहीं करना चाहता पाकिस्तान से, इन दोनों मसलों के हवाले से भारत का क्या मौकफ है?
भारत इन दोनों इश्यूज पर बिल्कुल क्लियर है कि जहां तक दोनों बातें हैं कभी भी कोई भी चीज आगे तभी बढ़ सकती है जबकि आपसी सद्भाव बने और आपस में जब अच्छे विचार पैदा होंगे तभी कोई चीज आगे बढ़ सकती है, नहीं तो शायद मुझे नहीं लगता कि कोई चीज आगे बढ़े। उसके कारण चाहे जितने भी काउंट कराए जा सके गिनाए जा सके, लेकिन अभी तक मुझे नहीं लगता कि पॉलिटिकल लेवल पर या मिलिट्री लेवल पर दोनों देश एक दूसरे से किसी भी एक इशू पर एग्री करते हैं और उस बीच में अगर कोई भी ऐसी बात होती है तो इनोसेंट पीपल को बीच में ला करके, लेकिन टेररिज्म और कश्मीर के नाम पर हर प्रॉब्लम को उसको इतना बढ़ा दिया जाता है कि फिर वो चीजें पीछे हो जाती हैं। तो सबसे पहले ये करना होगा कि नहीं हाँ जो जिस कारण से चीजें बुरी होती हैं जो खराब होती जा रही उस पर पहले कंट्रोल किया जाए और उसके लिए निश्चित रूप से जहां तक इंटरनेशनल इंटरवेंशन का सवाल है जो अंतर्राष्ट्रीय स्तर पर सिक्योरिटी काउंसिल है या यूएन है जो भी बॉडीज है उनका भी एक लिमिटेड रोल है किसी दो देशों के बीच में। उन दो देशों के बीच के लिए ये जरूरी है कि वो जब आपस में अच्छे संबंध से और दूर तक सोचकर चलेंगे तभी कोई बात जो है उनके काम की हो सकती है, नहीं तो प्रपोजल काफी हो सकते हैं, लेकिन उसका कंक्लूजन कुछ नहीं हो सकता, मेरा यही सोचना है।
बहुत शुक्रिया राकेश कुमार जी, आपने हमें टाइम दिया, थैंक यू सो मच। और आरिफ जमाल साहब, आपने ख़ास तौर पर ये ख़त की जो हम बात कर रहे हैं, पाकिस्तान की जानिब से यूएन को जो लिखा गया है और इसमें जिन तहफ़ुज़ात के इजहार किया जा रहा है पाकिस्तान की जानिब से, उन पाकिस्तान के तहफ़ुज़ात इन दोनों मसलों के हवाले से कहाँ तक जेन्युइन आपको नज़र आते हैं, और फिर भारत का मौक़िफ़ भी आपने सुना, आप किस तरह देखते हैं पूरे मामले को?
जी, मैं इस तरह देखता हूँ कि दोनों मुल्कों के दरमियान ये एक प्रॉब्लम तो है, और मेरा ख्याल ये है कि सबसे अच्छा हो कि ये दोनों मुल्क बैठकर अपने मसले हल कर लें, और यही तरीका है, इसके अलावा मेरा नहीं ख्याल कि कोई और तरीका है। दूसरी बात ये है कि ये एक बहरहाल हकीकत है कि पाकिस्तान से दहशतगर्द भारत में या भारतीय कश्मीर में जाते हैं, अगरचे वो डिस्प्यूटेड इलाका हम कह सकते हैं क्योंकि दोनों मुल्क उस पर क्लेम करते हैं, मगर जहाज जो है वो एक्सेप्टेबल नहीं है बैनुल अक्वामी कम्युनिटी को इस वक्त, और पाकिस्तान को जिहाद करने की, चाहे वो भारत में क्यों ना हो, वो पॉलिसी तर्क करनी चाहिए और करनी पड़ेगी, वरना उसमें पाकिस्तान का ज्यादा नुकसान होगा। जाहिर है कि उसी के रिजल्ट में भारत जो है ये सारे इकदाम कर रहे, दीवार बनाना और डिफेंसिस बनाना, तो एक हवाले से एक उसको जस्टिफाई भी किया जा सकता है, लेकिन बेहतर हो कि दोनों मुल्क बैठ के इसको हल कर ले। दूसरी बात यह है कि बहुत ज्यादा बातें की जा रही हैं पाकिस्तानी मीडिया में और पाकिस्तानी लीडरों की तरफ से कि वो यूएन को भारतीय इंटरवेंशन जो है पाकिस्तान में जो कोवर्ट ऑपरेशन हो रहे हैं उसके सबूत देंगे, मगर अभी तक हमने नहीं देखा कि वो सबूत कहीं नजर आए। मुझे समझ नहीं आ रही कि वो सबूत ऐसे क्यों हैं जो सीक्रेटली यूनाइटेड नेशन को, अमेरिका और भारत को तो दिखाए जा सकते हैं, लेकिन पाकिस्तानी अवाम या जो दुनिया के दूसरे लोग हैं उनको क्यों नहीं दिखाए जा सकते? मेरा तो शक यही है कि कोई ऐसा टेंजिबल सबूत है नहीं, सवाए इसके कि हम गेस्टवर्क कर सकेंगे कि भारत जो है पाकिस्तान का बहुत बड़ा दुश्मन है, और ये हकीकत है दोनों मुल्क एक दूसरे के दुश्मन है, और अगर वो एक दूसरे के खिलाफ काम नहीं करेंगे तो किसके खिलाफ काम करेंगे? तो यहाँ तक तो गेस वर्क ठीक है, मगर इसके अलावा मुझे नहीं लगता कि कोई ऐसा टेंजिबल सबूत है, और ये बातें ज्यादातर पाकिस्तान के अवाम को सेटिस्फाई करने के लिए कही जा सकती हैं कि जब कोई भी दहशतगर्द तंजीम जो कि पाकिस्तान में नोन है वो कार्रवाई करती है तो वो ब्लेम इंडिया वाली पॉलिसी शुरू हो जाती है, जी ये रॉ ने करवाया, ये RAW ने करवाया, जैसे तो पाकिस्तान के जो ये दहशतगर्द जो पाकिस्तान में पब्लिकली कहते रहे कि ये कर दो वो काफिर है उसको मार दो, उसको भी मार दो, और उसके बाद पकड़े भी जाते हैं, उनकी तकरीरें भी मौजूद हैं, वो फौजियों को भी पाकिस्तान के मारते हैं, फिर भी उनके खिलाफ कोई कार्रवाई नहीं होती, तो मैं तो इसको इस तरह देख रहा हूँ।
जी आरिफ जमाल साहब, बहुत शुक्रिया, हमारे साथ रहिए, ब्रिगेडियर साहब आप भी, और हमें अफगानिस्तान काबुल से तजिया निगार रहीमुल्ला समंदर साहब ने ज्वाइन किया है, उनको भी हम खुश आमदीद कहते हैं। आगे जाकर सामीन, अफगानिस्तान की जो सूरत हाल है उस पर हम, सिक्योरिटी की जो सूरत हाल है उसका हम तजिया करेंगे, लेकिन पहले हम लेंगे एक ब्रेक।
It revived the confidence of the people over the process and over the government and leadership in next to that was
jab radio ho dur aur khabrein ho aham to aaiye hamari website urduvoa.com par जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग, मैं हूं आपकी मेज़बान शहनाज नफीस। इस वक्त न्यूयॉर्क से हमारे साथ हैं आरिफ जमाल साहब, पाकिस्तान से ब्रिगेडियर सैयद नज़ीर साहब, और काबुल से हमारे साथ हैं रहीमुल्ला समंदर साहब। अस्सलाम वालेकुम समंदर साहब।
आप सामीन को, मेहमानों को सलाम पेश करता हूँ।
جی بہت شکریہ. سب سے پہلے تو رحیم اللہ سمندر صاحب, ہمارے پاس جو خبر ہے وہ یہ کہ آج قندوز کا جو شہر ہے وہاں پہ طالبان نے اس شہر پر حملہ کیا ہے, اور اطلاعات یہ ہیں کہ اب بھی افغان فورسز اور طالبان دہشت گردوں کے خلاف لڑائی جو ہے وہ جاری ہے. اس وقت تازہ ترین صورتحال جو ہے وہ کیا ہے قندوز شہر میں؟
تازہ ترین جو صورتحال ہے وہ یہ ہے کہ قندوز کا جو شہر ہے سارا وہ طالبان نے قبضے میں لیا ہے, اور افغان جو لوکل آفیشلز ہیں, گورنر, سیکیورٹی چیف, جو پولیس چیف ہیں, دوسرے جو امنیتی اہلکار ہیں, وہ سارے قندوز سے نکل گئے ہیں, اور کچھ فاصلے پہ 10-15 کلومیٹر کے فاصلے پہ جو ہوائی اڈہ ہے قندوز کا وہاں منتقل ہو گئے ہیں سب, اور جو ایسٹرن نارتھ ایسٹرن جو ڈسٹرکٹ ضلع ہے خان آباد جو تخار کے راستے تخار اور بدخشان جاتا ہے جو ہائی وے, اس کو بھی شام جو خبریں آئی ہیں اس کو بھی طالبان نے اپنے قبضے میں لیا ہے. اس طرح جو تخار راستہ جاتا ہے, تخار اور بدخشان جو صوبہ جاتا ہے راستہ, اس میں بھی طالبان کا قبضہ اور گرفت بہت مضبوط ہے. ابھی تازہ جو فورسز ہے سیکیورٹی فورسز وہ بغلان مزار شریف بلخ پروونس جو ہے وہاں سے انہوں نے حرکت شروع کی ہے, اور بغلان جو صوبہ ہے وہاں منتقل ہو گئے ہیں کہ کچھ مدد ملے ان کو قندوز کی جو سیکیورٹی فورسز ہے. مگر ابھی جو بغلان کے جو کچھ حصے ہیں جو قندوز سے متصل ہیں وہاں اس کو روکا گیا ہے طالبان نے, اور وہاں لڑائیاں بھی جاری ہیں. قندوز کے بغلان سے جو ہائی وے جاتا ہے قندوز کو, اس کے کئی حصوں پہ طالبان نے اپنے قبضے میں لیا ہے. وہاں جو ایک ضلع رہتا ہے علی آباد, اور علی آباد کے آس پاس سبھی لڑائی ہے, اور قندوز کا جو ہوائی اڈہ ہے ایئرپورٹ جو ہے ملٹری ایئرپورٹ, ابھی سارے آفیشلز لوکل آفیشلز وہاں منتقل ہو گئے ہیں. تو ابھی کہا جاتا ہے کہ تازہ دم فورسز وہاں بھیج دیے گئے ہیں, اور کابل میں اضطراری حالت کا ایک جلسہ مجلس چل رہی ہے نیچے ہی ہے, اس میں بھی ابھی فیصلہ ہوگا کہ قندوز کے جو آفیشلز ہیں اس کو برطرف کیا جائے, اور اس کی جگہ کچھ نیا گورنر اور نئے سیکیورٹی آفیشل مقرر کیا جائے تاکہ وہ اپنے یہ ساری آپریشن ہے اس کا ٹیک اوور کر لے. اور آفیشل دعوے کرتے ہیں کہ وہ کل یا آج رات کو وہ قندوز دوبارہ اپنے قبضے میں لیں گے, مگر مجھے یہ ممکن نظر نہیں آتا.
اوکے, کل ہم نے دیکھا کہ جانی داعش کی طرف سے صوبہ ننکرہار جو ہے اس پر حملہ کیا گیا, اور تقریباً کہا جا رہا ہے کہ یہ گروپ جو تھا 300-400 دہشت گردوں داعش کے جنگجوؤں پر مشتمل تھا, ایک بڑی کاروائی داعش نے کی ہے. یہ بتائیے گا کہ جس طرح داعش جو ہے ان کی طرف سے بھی حملوں میں اضافہ ہمیں نظر آ رہا ہے طالبان کی جانب سے بھی, تو اس کی وجوہات کیا ہیں؟ کیا افغان فورسز جو ہے وہ اتنی کیپیبل نہیں ہیں کہ ایٹ اے ٹائم داعش اور طالبان کا وہ کر سکے, مقابلہ کر سکے, یا پھر ان دہشت گرد جو گروپس ہیں ان کے پیچھے ایسی قوتیں ہیں جس کا کہ مقابلہ کرنا ممکن ہی نہیں ہے؟
داعش کے مسئلے میں افغان آفیشلز کے جو بیانات آتے ہیں اور میڈیا میں جو افغان صاحب نظر ہیں وہ نظر کے جو کچھ سینئر ایکسپرٹس ہیں ان کے بیانات سے معلوم ہوتا ہے کہ اس کے پیچھے کچھ ایسی قوتیں ہیں جو اس کو سپورٹ دے رہے ہیں, اور وہ جو لڑائی ابھی ہو رہی ہے افغانستان کے مشرقی صوبے ننگرہار میں وہ کچھ خاص تکنیک سے کیا آگے جا رہی ہیں, اور اس میں کچھ ایکسپرٹ سے فائدہ لیا جاتا ہے. مگر آج جو حملے ہوئے ہیں ڈراؤن کی مدد سے, اور افغان آفیشل جو بیانات آئے ہیں ملٹری جو ہماری ڈیفنس منسٹری ہے ان کے کچھ آفیشل سے, وہاں ان کو کافی صدمہ پہنچا ہے, اور داعش کے کئی آدمی مارے گئے ہیں کئی, اور اس کی تصاویر بھی کچھ میڈیا میں آئے, اور ایسے معلوم ہوتا ہے کہ کچھ ان کو شکست ہو گئی ہے اور کچھ نقصانات بھی پہنچ گئے ہیں. مگر جو شمال کا مسئلہ ہے, قندوز جو ہے وہ ایک اسٹریٹجک صوبہ ہے, یہ تاجکستان سے اس کا سرحد ملتا ہے اور بہت جو فاصلہ ہے قندوز شہر اور شیرخان بندر کے درمیان, جو تاجکستان سے ہمارا راستہ ہے بندر جاتا ہے, وہ بہت کم ہے. اور قندوز کے دو تین ضلعے جو ہیں وہ پہلے سے ہی طالبان کے کنٹرول میں تھے, جو چاردرہ ہے, جو امام صاحب کے کچھ حصے ہیں, اور اس طرح ایک دوسرا ضلع بھی ان کے گرفت میں ہے. تو ابھی اگر خان آباد اس کے گرفت میں آ جائیں گے تو سات ضلعوں میں سے ابھی چار یا پانچ ان کے گرفت میں ہیں. وہاں بھی کہا جاتا ہے کہ کچھ چچنیز, کچھ تاجک طالبان اور کچھ ازبک طالبان کو دیکھا گیا ہے آج قندوز شہر میں عام لوگوں نے کہ وہ ان میں ملے تھے. تو ایک جو سب سے بڑی پرابلم ہے وہ یہ ہے کہ یہ نیٹو الائز کنٹری افغانستان سے چلی گئی ہے, تو اس کے بعد ان کو کچھ مدد کم ملتا ہے. ان کو جو سپلائی تھا وہ ملٹری کو, افغان سیکورٹی فورسز کو, اس میں بھی کمی آ گئی ہے. جو سپورٹ تھا پہلے وہ مل رہا تھا, ایئر اسٹرائک, وہ بھی نہیں مل رہی ہے. اور کچھ اور پرابلمز بھی ہیں, لوجسٹک اور دوسرے جو اس طرح جو آپریشن پہلے ہوتے تھے وہ نہیں ہو رہے, وہ نہیں ہو پا رہے ہیں. کچھ مینجمنٹ کے پرابلمز بھی ہوں گے.
اوکے, کچھ ایسی بھی کل خبریں آ رہی تھی کہ ننگرہار میں داعش کی جانب سے جو حملہ کیا گیا, وہاں کے جو عہدیدار ہیں انہوں نے اس کا الزام پاکستانی فوج کو دیا ہے, اور ان کے مطابق داعش کی آڑ میں پاکستانی فوج یہ کارروائی کر رہا ہے. ساتھ اس کا انہوں نے یہ بھی کہا کہ حملے میں جو ہتھیار استعمال کیے گئے وہ جدید طرز کے تھے. اس پہ بریگیڈیئر صاحب آپ کے کمنٹس ہم لینا چاہیں گے پلیز. جی بریگیڈیئر سید نذیر صاحب, اوکے, میرے خیال میں ٹائم بھی کم ہے. عارف جمال صاحب, ہم آپ کا موقف جو ہے, آپ کے انالیسس کو ہم سننا چاہیں گے. آپ کو کیا نظر آتا ہے افغانستان کے حالات جو ہیں وہ اس وقت کس طرف جا رہے ہیں؟
جی, افغانستان کے حالات تو بہت بدتر ہوتے جا رہے ہیں, اور ایسے لگ رہا ہے کہ یہ جو طالبان ہیں اور جو داعش ہے, یہ دونوں جو ہیں یہ افینسو پر ہیں, اور افغانستانی اسٹیٹ جو ہے وہ اتنی مضبوط نہیں ہے کہ یہ دونوں کے ساتھ مقابلہ کر سکے. مگر حقیقت یہ ہے کہ طالبان کے جو دھڑے ہیں, جو زیادہ سخت ہیں, زیادہ ایکسٹریمسٹ ہیں, وہ داعش کی طرف جا رہے ہیں. اور ہم دیکھ رہے ہیں کہ داعش جو ہے وہ اس وقت یونائٹڈ نیشنز کی رپورٹ کے مطابق 25 صوبوں میں اپنے قدم جما چکی ہے, اور اسی کو کاؤنٹر کرنے کے لیے طالبان جو ہے اپنا پورا زور لگا رہے ہیں تاکہ داعش جو ہے اس کا مقابلہ کر سکے. اس کے ساتھ ساتھ ہم یہ بھی دیکھ رہے ہیں کہ کچھ ایسے حملے ہوتے ہیں جن کے متعلق کہا نہیں جا سکتا کہ یہ کس نے کیے ہیں. جیسے ہم قندوز میں دیکھ رہے ہیں کہ ابھی تک میرے خیال میں یہ بالکل کلیئر نہیں ہے کہ یہ حملہ کس نے کیا ہے, کیونکہ جو ٹریڈیشنل طالبان تھے ملا عمر کے, وہ تو میکس کے خلاف نہیں تھے, وہ تو ان کو ہونے دیتے تھے. ان کا صرف یہ خیال تھا کہ ان کو اسلامی طریقے سے ہونا چاہیے. مگر یہ جو سلفی لوگ ہیں, جیسے کہ اسلامک اسٹیٹ ہے, داعش ہے اور جماعت الدعویٰ ہے پاکستان کی, یہ لوگ اس کو کفر سمجھتے ہیں, کرکٹ کھیلنا, والی بال کھیلنا, فٹ بال کھیلنا. تو مجھے یہ لگتا ہے کہ کہیں نہ کہیں یہ جو طالبان کا گروپ ہے جو اس نے حملہ کیا ہے قندوز پر, یہ کسی نہ کسی طریقے سے داعش یا جماعت الدعویٰ کے ساتھ ریلیٹڈ ہے, کیونکہ یہی وہ گروپ ہیں جو اس کو کفر سمجھتے ہیں, نہ کہ ملا عمر کے طالبان. تو آئینہ کچھ دیکھیں گے مہینوں میں کہ یہ
حالات کیا رخ اختیار کرتے ہیں. لیکن اگر حالات اسی طرح رہیں تو پھر آپ کیا دیکھتے ہیں افغانستان سے فوجیوں کا ٹوٹل انخلا کی جو پالیسی ہے, اس میں کوئی تبدیلی آئے گی؟ جی عارف جمال صاحب,
امریکن, ہیلو.
جی جی آپ کی آواز آئی ہے, پلیز.
امریکہ میں تو ایسے ہے کہ اس وقت امریکی لوگ نہیں چاہتے کہ بوٹس آن دی گراؤنڈ والی پالیسی جاری رکھے. امریکہ چاہے گا کہ کسی اور طریقے سے اس کو حل کرنے کی کوشش کرے, مگر مجھے ایسے لگتا ہے کہ ایک وقت ضرور آئے گا, وہ ضروری نہیں ہے کہ جلدی آ جائیں, جب امریکہ کو دوبارہ افغانستان یا پاکستان میں انٹر ہونا پڑے اور بوٹس آن دی گراؤنڈ والی پالیسی دوبارہ اختیار کرنی پڑے. اس میں کچھ سال بھی لگ سکتے ہیں, تو اس وقت تو یہ کلیئر نہیں ہے آئندہ کچھ مہینوں میں کیسی کیا پالیسی ہوگی.
جی بہت شکریہ عارف جمال صاحب آپ کا. اس کے علاوہ سامعین ہمارے ساتھ تھے بریگیڈیئر سید نذیر صاحب انڈیا سے, تھے راکیش کمار صاحب, آصف ننگ صاحب جنہوں نے وعدہ کیا تھا ہمارے شو میں آئیں گے لیکن کہا جا رہا ہے اس وقت کسی میٹنگ میں مصروف تھے وہ جوائن نہ کر سکے ہمیں. رحیم اللہ سمندر صاحب نے کابل سے ہمیں جوائن کیا تھا, ویل نون اینالسٹ تھے آپ. اور ریبیز کا جو عالمی دل منایا جا رہا ہے اس پہ پھر کبھی سامعین ہم بات کریں گے. اس کے ساتھ ہی میزبان شہناز نفیس کو پروگرام جہاں رنگ ختم کرنے کی اجازت دیجیے. اپنا خیال رکھیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.